यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिप्रति सांसदहरूको ध्यानाकर्षण, करको समायोजन गरेर भए पनि मूल्यवृद्धि कम गरिने आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको भनाई। अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी अघि नबढ़ाउने सरकारको निर्णयको प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा स्वागत। उड़ान सुचारू राखी वार्तालाई जारी राख्ने वायुसेवा संचालक संघको निर्णय। काठमाडौँ उपत्यकामा मकवानपुरको सिस्नेरी खोलाबाट दैनिक 15 करोड़ लिटर पानी ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन। र बेलायतमा रेलवे कामदारद्वारा 30 वर्ष यताकै ठूलो रेल हड़ताल।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विषयमा सत्ता पक्ष र प्रतिपक्षबाट प्राप्त सुझावप्रति सरकारको ध्यानाकर्षण भएको बताउनु भएको छ। हिजोको बैठकमा सार्वजनिक महत्वको विषयमा सरकारको धारणा राख्न विशेष समय माग गर्दै मन्त्री बडुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको भन्दै नेपाल आयल निगमलाई पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीका आधारमा नेपालमा पनि मूल्य वृद्धि भएको प्रष्ट पार्नुभयो। उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले सरकारी निकायले कम्तीमा पनि 20% पेट्रोलियम पदार्थ खपत कम गर्ने व्यवस्था मिलाउने नीतिगत व्यवस्था गरिएको र करको समायोजन गरेर भए पनि मूल्य वृद्धि घटाइने मन्त्री बडुले प्रष्ट पार्नुभयो। निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा लैजान सकिने विकल्प समेत भएकाले पेट्रोलियम पदार्थको समस्याको दीर्घकालीन समाधानका लागि कानूनी व्यवस्था गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले सार्वजनिक महत्वको विषयमा बोल्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिले नागरिकलाई मर्कामा पारेको, पेट्रोलको स्टक क्लियरनेस नगरी स्टकमै रहेको पेट्रोल मूल्य वृद्धि गर्न नमिल्ने, पेट्रोलियम पदार्थको उपयोग सम्बन्धी वैकल्पिक उपायहरू खोजी गरिनुपर्ने, मूल्य वृद्धिको विषयमा रूस र युक्रेन युद्धलाई देखाउन नमिल्ने जस्ता धारणा राख्नु भएको थियो। बैठकको शुरूमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले शेयर लगानीकर्तालाई राज्यले सम्बोधन गर्नुपर्ने बताउँदै सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक 2079 र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक 2079लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। गृहमन्त्री बालकृष्ण खाँडले प्रस्तुत गर्नुभएको सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक 2079 र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक 2079लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राई यादवले प्रस्तुत गर्नुभएको प्रस्तावमाथिको छलफलमा सांसदहरूले बिरूवा संरक्षण गर्न रणनीति आवश्यक भएको, उत्पादन बढ़ाउन किसानलाई तालिम आवश्यक भएको, बालीमा लाग्ने किरा नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने, उत्पादित बाली नालीको भण्डारणका लागि सिस्यान केन्द्रको व्यवस्था गर्नुपर्ने, निकुञ्जसँग नजिक रहेका ठाउँमा जंगली जनावरले बाली नष्ट गरिदिने किसानको ज्यानै जाने अवस्था सिर्जना हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाब दिनुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राई यादवले गहुँ मकै लगायतका बिउमा नेपाल आत्मनिर्भर हुँदै गएको भए पनि अन्य बाली नालीको बिउमा पनि आत्मनिर्भर हुनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़न सरकार तयार रहेको बताउनु भएको थियो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाका सांसदले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी अघि नबढ़ाउने सरकारको निर्णयको स्वागत गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसद भीम रावलले सरकारले सोमबार अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी अघि नबढ़ाउने निर्णय गरेकोमा धन्यवाद दिँदै प्रधानमन्त्री यसबारे सदनमा प्रधानमन्त्रीले थप स्पष्ट पार्नुपर्ने बताउनुभयो। सांसद संजय कुमार गौतमले केही नेताले राष्ट्रवादका नाममा संसदमा अनेक विषय राख्न थालेकोमा यी विषयहरू जनताले नबुझ्ने भएकाले जनजीविकाका विषयहरू संसदमा उठाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद हरिराज अधिकारीले एसपीपी अगाडि नबढ़ाउने सरकारको निर्णय स्वागतयोग्य रहेको भन्नुहुँदै नेपाल जस्तो मुलुकले सबै मित्र राष्ट्रलाई समान व्यवहार गर्नुपर्ने उल्लेख गर्नुभयो। सांसद दिव्यमणि राज भण्डारीले एसपीपी अघि नबढ़ाउने सरकारको निर्णय स्वागत योग्य भएको बताउँदै यो निर्णयबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको राष्ट्रप्रेमी छवि बढ़ेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले बैठक शुरू हुनु अघि उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले प्रतिपक्षी दलका सांसदको तर्फबाट बोल्न खिमलाल भट्टराईलाई समय उपलब्ध गराउनु भएको थियो। सांसद भट्टराईले बढ़दो महँगी नियन्त्रण गर्न सरकारले कुनै पनि प्रभावकारी कदम नचालेको भन्दै सरकारबाट चित्त बुझ्दो जवाब नआएसम्म छलफल अगाडि नबढ़ाउन आग्रह गर्नुभएको थियो। अध्यक्ष तिमिल सिन्हाले मूल्यवृद्धि गम्भीर जनसरकारको विषय भएको भन्दै जवाब दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपाली कंग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गर्नुभएको छ। महामन्त्रीद्वय थापा र शर्माले हिजो प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको बारेमा आदेश दिइसकेकाले सोही अनुसार निर्णय गर्न आयोगको ध्यानाकर्षण गराउनु भएको हो। कांग्रेसको केन्द्रीय कार्य समितिमा समेत विदेशमा बसेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्ने बारे निर्णय भइसकेको भन्दै निर्वाचन आयोगले उक्त कार्यका लागि आवश्यक पर्ने ऐन कानून निर्माणमा अग्रसरताका लागि विभिन्न राजनैतिक दल र सरकारसँग सहयोगमा अगाडि बढ़न आग्रह गरिएको महामन्त्री शर्माले जानकारी दिनुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाई सुरक्षा सुदृढ़ीकरणका लागि निर्णय लिन बाध्य भएको जनाउँदै उडान नरोक्न आग्रह गरेको छ। हिजो पत्रकार सम्मेलन गर्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणको निर्णयको विरूद्धमा एयरलाइन्स कम्पनी उत्रनु जिम्मेवारीबाट पछि हट्नु भएको भन्दै नागरिकको सेवाप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो। वायु सेवा संचालक संघले हिजो पत्रकार सम्मेलन गरेर प्राधिकरणको निर्णय फिर्ता नभए बुधबारदेखि आपतकालीन र नियमित सबै हवाई उडान बन्द गर्ने चेतावनी दिएको थियो। यसैबीच वायु सेवा संचालक संघले वार्तालाई जारी राखी उडान सेवा सुचारू राख्ने निर्णय भएको जनाएको छ। काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिक रूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक 15 करोड़ लिटर पानी लिफ्टिङ गरी राजधानीमा ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि हिजो खानेपानी मन्त्री उमाकान्त चौधरीले सो स्थलको स्थलगत भ्रमण गर्नुभएको छ। स्थलगत अध्ययनपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले पाइपलाइन बिछ्याइएपछि दैनिक 6 करोड़ लिटर पानी राजधानी लैजान सकिने बताउनुभयो। मेलम्चीको विकल्पका रूपमा यो आयोजनालाई अघि बढ़ाउन लागि उहाँले जानकारी दिनुभयो। यो आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। राजधानीमा याङ्री र लार्केको पानी आउनु अघि नै सिस्नेरीबाट पानी ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव तयारी एवं वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढ़ाउन लागि छ। यो आयोजना सम्पन्न गर्न 26 अर्ब रूपियाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ। विस्तृत परियोजना प्रस्ताव तयारी र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकी आर्थिक वर्ष 2080-81 नै काम शुरू गर्ने लक्ष्य मन्त्रालयले लिएको पनि मन्त्री चौधरीले बताउनुभयो। सरकारले संयुक्त राज्य अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी सम्झौता अघि नबढ़ाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अबदेखि सरकारी निकायले कूटनैतिक विषयमा पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालय मार्फत गर्नुपर्ने निर्णय भएको पनि जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्व सामू नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरूप जय पृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो।
नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्व सामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरूप जय पृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम एन 2019 दफा 20 बमोजिम निलम्बन गरी निज उपर जाँचबुझको कार्य अगाडि बढाउने, कोलपुर सुर्खेत 132 केबी प्रसारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, राष्ट्रिय समाचार समितिको रिक्त अध्यक्षमा श्री धर्मेन्द्र झा धनुषालाई नियुक्त गर्ने।
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की मन्त्री परिषदले गरेका निर्णयहरूका सम्बन्धमा जानकारी दिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले निरोगिताका लागि योग भन्ने सन्देश जन जनमा पुर्याउन आवश्यक रहेको बताउनु भएको छ। आठौं अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि योग महत्वपूर्ण रहेको बताउनुभयो।
बाट व्यक्तिको स्वास्थ्य अवसर स्वास्थ्य अवस्था सुदृढ हुनका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमता वृद्धि हुने, रोग वृद्धि र रोधात्मक क्षमता बढ्ने, व्यक्तिका सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुने, आत्मप्रेरणा हासिल भई काममा प्रभावित लगायतका सकारात्मक गुण विकास हुन्छ भन्ने कुरा अनुभवहरूले देखाइदिएको विषय हो। विशेषत नशरी रोगको रोकथाम, उपचार र पुनस्थापनाको लागि योगको महत्वपूर्ण भूमिका रहन्छ।
प्रधानमन्त्री देउवाले योगले पाएको विश्वव्यापी सम्मान, योग र आयुर्वेदको उद्गम भूमि नेपालका लागि अझ उत्साहको विषय रहेको पनि उल्लेख गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगलाई शिक्षासँग र शिक्षालाई योगसँग जोड्न आवश्यक रहेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँग भरपर्दो र विश्वसनीय नीति तथा व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुमा हिजो आयोजित पूर्व राजदूत समूहसँगको अन्तर्क्रियामा अध्यक्ष ओलीले कुनै पनि राष्ट्रिय महत्वको विषयमा सरकारले प्रतिपक्षी दलसँग छलफल तथा परामर्श गर्नुपर्ने बताउँदै नेपालको राष्ट्रिय एकता अझै पनि सुदृढ़ रहेको बताउनुभयो। जनसंख्यामा कुनै देश सानो वा ठूलो भए पनि सार्वभौम सत्ता सबैको समान हुने अध्यक्ष ओलीले उल्लेख गर्नुभयो। उहाँले वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर राख्नुपर्ने र अन्तर्राष्ट्रिय मामिलामा सरकारले प्रतिपक्षी दलसँग संवाद गर्नुपर्ने सुझाव दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन र सन्देश।
श्रम ऐन 2074 पालना गरौं, श्रमिक श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। गृहमन्त्री बालकृष्ण खाँडसँग धर्मेन्द्र बास्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ। गृह मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच 2077 फागुन 20 गते सरकार र तत्कालीन नेकपा बीच भएको तीनबुदे सहमति कार्यान्वयनका विषयमा कुराकानी भएको छ। भेटमा गृहमन्त्री खाँडले नेकपासँग भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले केही बुदा कार्यान्वयन भइसकेको र केही कार्यान्वयनको चरणमा रहेको बताउनुभयो। भेटमा अध्यक्ष बास्तोलाले जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाई गर्न आग्रह गर्नुभएको थियो। अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास प्रयासमा विश्व ब्याङ्क लामो समयदेखि भरपर्दो साझेदारका रूपमा रहिआएको बताउनु भएको छ। विश्व ब्याङ्कको काठमाण्डुमा नयाँ उपक्षेत्रीय कार्यालयको हिजो उद्घाटन गर्नुहुँदै अर्थमन्त्री शर्माले कार्यालयको विस्तारसँगै र स्तरोन्नतिसँगै नेपालका निजी क्षेत्र समेत लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ कास्कीद्वारा स्थापित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान 2078 वितरण समारोहमा मन्त्री कार्कीले दक्षिण एशियामा नै स्वतन्त्र प्रेसको नमूना देशका रूपमा नेपाललाई चिनाउन सरकार कानूनी संरचनागत व्यवस्था गर्न तयार रहेको बताउनुभयो। देशमा उत्पादित ऊर्जा खेर नजाने गरी त्यसको खपत बढ़ाउनेतर्फ ध्यान दिइने बताउँदै मन्त्री कार्कीले पेट्रोललाई विस्थापित गर्न भइरहेको ऊर्जाको विकासलाई व्यवस्थित गरिने पनि उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालसँग नेपालका लागि स्विजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ। नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी कक्षा 4 देखि कक्षा 12 सम्मको सन्दर्भ सामग्री तयार गरेको छ। राष्ट्रिय महिनावारी सञ्जाल संघको सहकारीमा तयार पारिएको सो सामग्री हिजो राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंह लगायतको उपस्थितिमा सार्वजनिक भएको छ। आयोगका सदस्य सिंहले कार्यमूलक र तथ्यपरक अनुसन्धानमा आधारित भएर तयार पारिएका यस्ता सामग्री समाज परिवर्तनको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। प्रकाशित सामग्रीलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा मुलुकका सबै विद्यालयमा परीक्षण गराइनेछ। नयाँ शैक्षिक सत्र शुरू भएको महिना दिन बितिसक्दा पनि सामुदायिक विद्यालयका विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन्। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
जनक शिक्षा सामग्री केन्द्रले दैनिक 1,00,000 पुस्तक छपाई गरेको जनाए पनि नयाँ शैक्षिक सत्रका विद्यार्थीले अझै पाठ्य पुस्तक पाउन सकेका छैनन्। विद्यार्थीहरूले समयमा पाठ्य पुस्तक नपाउने समस्या विगतदेखिकै भए पनि जनक शिक्षा सामग्री केन्द्रले चाहिँ विश्व बजारमा कागजको अभाव भएर आपूर्ति गर्न नसकेका कारण समयमै पाठ्य पुस्तक छपाई गर्न नसकेको जनाएको छ। केन्द्रका प्रबन्ध संचालक अनिल कुमार झा:
कागज आपूर्ति समयमा गर्न सकेनौ, त्यसले गर्दा ढिलो भएको हो। यसमा अहिले जुन ठाउँबाट डिमाण्ड भइरहेछ फटाफट हामीले पठाउँदै गइरहेका छौँ।
विद्यालय तहका पाठ्य पुस्तक निशुल्क उपलब्ध हुने व्यवस्था बमोजिम कक्षा 1 देखि कक्षा 3 सम्मका पाठ्य पुस्तक निजी क्षेत्रका मुद्रण व्यवसायी र कक्षा 4 देखि कक्षा 10 सम्मका पाठ्य पुस्तक सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएको छ। कक्षा 4 देखि कक्षा 10 सम्म कुल 1,98,00,000 पाठ्य पुस्तक छपाएको लक्ष्य लिएकामा हालसम्म 90% उत्पादन भई बिक्री वितरण गरेको केन्द्रले जनाएको छ। प्रबन्ध संचालक झा असार 15 गतेसम्म सबै विद्यार्थीले पाठ्य पुस्तक पाइसक्ने बताउनुहुन्छ।
अहिलेसम्म 90% पाठ्य पुस्तक उत्पादन गरी बिक्री वितरण गरिसकेको छ। अलिअलि बाँकी होला स्कूलसम्म पुग्नको लागि, हाम्रो डिपोबाट हिँडिसकेको छ। असारको 15 गतेसम्ममा 99% पाठ्य पुस्तकहरू विद्यालयसम्म पुगिहाल्छ।
जनक शिक्षाले पुस्तक छपाई गरेर वितरणमा पठाएको जनाए पनि अधिकांश विद्यालयमा सबै पाठ्य पुस्तक पुग्न सकेका छैनन्। अंग्रेजी, सामाजिक र नेपाली विषयका पुस्तक निजी विद्यालयहरूले पनि लागू गरेकाले सामुदायिक विद्यालयमा अपुग भएको अनुमान गर्न सकिन्छ। हाल कक्षा 6 को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा 8 का सबै पुस्तकहरू अभाव देखिएका छन्। काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा पर्ने भोरजाङ गाउँमा रहेको जनज्योति माध्यमिक विद्यालयका प्रधान अध्यापक भानुभक्त मैनाली कक्षा 6 मा 2 विषय र कक्षा 8 को कुनै पनि पाठ्य पुस्तक आइ नपुगेकाले पुराना पुस्तकबाट निरन्तरता दिन थालेको बताउनुहुन्छ।
6 को 2 विषय छ, इङ्ग्लिस र अर्को 8 को चाहिँ थापिएकै छैन भन्ने कुरो छ। गत वर्षको 8 को किताबलाई चाहिँ सदुपयोग गरेर सञ्चालन गरेको छ।
त्यसो त वर्षेनी विद्यालय तहको पाठ्य पुस्तक अभाव हुँदै आएको छ। सरकारले निशुल्क उपलब्ध गराउँदै आएको विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरण शैक्षिक सत्र शुरू हुनु अगावै गर्न सके वर्षेनी देखिने पुस्तक अभावको समस्या समाधान हुने देखिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले 9 राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनको आयोजना गर्ने भएको छ। यही असार 12 गतेदेखि 3 दिनसम्म हुने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक, प्राविधिक र नीति निर्माताहरूको सहभागिता रहने नास्टका प्रवर्धन महाशाखा प्रमुख लुना बज्रले जानकारी दिनुभयो। सम्मेलनमा स्वास्थ्य र चिकित्सा विज्ञान, खाद्य सुरक्षा, वन र कृषि, जलवायु परिवर्तन, स्वदेशी ज्ञान र प्रविधि, अन्तरिक्ष विज्ञान, विज्ञानमा कला र आध्यात्म लगायत 20 शीर्षकका 15 अनुसन्धानात्मक प्रतिवेदन प्रस्तुत हुने प्रमुख बज्रले बताउनुभयो। समाजका लागि विज्ञान र समृद्धिका लागि नवप्रवर्धन भन्ने नारा दिएको सम्मेलनले समाजलाई विज्ञानसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्त कुना ललितपुरका तत्कालीन कार्यालय प्रमुखहरू सम्बर बहादुर कार्की र राजु भाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरीसहित 12 जना कर्मचारी र 5 जना बिचौलिया गरी 17 जना विरूद्ध गैर कानूनी रूपमा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको छ। आयोगले कार्यालयका कर्मचारी र बिचौलिया समेतको मिलिमतोमा विविध कारणले नवीकरण नभएका तथा स्वत रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैर कानूनी रूपमा नवीकरणको बाटोबाट 533 जना नयाँ व्यक्तिको नाममा जारी गरेर सरकारी कागजात सच्याई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसूर गरेकाले विशेष अदालत काठमाडौँमा हिजो आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अब के अन्तर्राष्ट्रिय समाचार। बेलायतमा रेलवे कामदारका नेटवर्कले 3 दशक भन्दा धेरै समय यताकै ठूलो हड़ताल शुरू गरेका छन्। हड़ताल समाप्तिका लागि भएको वार्ता असफल भएपछि रेल युनियनका 50,000 भन्दा बढ़ी कामदार यो हप्ता 3 दिनका लागि काम नगर्ने भएका छन्। लण्डन भूमिगत स्टेशन बन्द भएपछि मानिसलाई घरबाटै काम गर्न भनिएको छ। अफ्रिकी देश मध्ये मालीको 3 वटा गाउँमा आतंककारीहरूको आक्रमणमा परि 132 सर्वसाधारणको मृत्यु भएको छ। माली अधिकारीहरूका अनुसार डियाला सांगौ, डियान भेली, डेगु सांगौ गाउँहरू र वरपरका ग्रामीण समुदायहरूमा जून 18 देखि 19 जूनसम्म भएका बर्बर आक्रमणहरूमा ती मानिसहरू मारिएका हुन्। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको 11 महिनामा नेपालबाट 1,85,000,000,000 रूपियाँ बराबरका वस्तु निर्यात भएको छ। भन्सार विभागका अनुसार यो निर्यात हालसम्मकै उच्च हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा निर्यात 53.3% वृद्धि भएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनामा कुल आयात भने 17,63,000,000,000 रूपियाँ पुगेको छ। यो गत वर्षको भन्दा 27.5% बढ़ी हो। पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा नै वृद्धि भएका कारण चालू आर्थिक वर्षको अवधिसम्म व्यापार घाटा 15,87,000,000,000 पुगेको छ। यो गत वर्षको भन्दा 25% बढ़ी हो। यो वर्ष खाना पकाउने ग्यास मात्रै 69,16,00,000,000,000 आयात भएको छ। यसै गरी सुन 26,00,000,000,000 बराबरको आयात भएको छ। नेपाल धितुपत्र बोर्डले आमरण अनसन र लगानीकर्ता तिलक कोइरालालाई अनसन फिर्ता लिन आग्रह गरेको छ। बोर्डद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल धितुपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आमरण अनसन र पक्षले अघि सारेका 19 बुँदे माग मध्ये अधिकांश मागहरू को क्रममा रहेको भन्दै अनसन फिर्ता लिन आग्रह गर्नुभयो। पत्रकार सम्मेलनमा अध्यक्ष हमालले सोमबार अनसनरत पक्षसँगको कुराकानीको क्रममा उहाँहरूले माग पूरा गर्न वार्ता समिति गठन नगर्न भनेकोले त्यसो नगरी बोर्डले मागहरूको कार्यान्वयनलाई समयबद्ध तीव्रताका साथ काम अघि बढ़ाउने पनि हमालले प्रतिबद्धता व्यक्त गर्नुभयो। पूँजी बजारका समस्या समाधानका लागि विभिन्न 19 बुँदे माग राख्दै लगानीकर्ता तिलक कोइरालाले नेपाल धितोपत्र बोर्डको कार्यालय अघि आमरण अनसन गर्दै आउनु भएको छ। अनसनका सम्बन्धमा मंगलबार प्रतिनिधि सभा पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। मंगलबार अर्थ मन्त्रालयमा नेपालमा हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यता बारे छलफल भएको छ। अर्थमन्त्री जनार्दन शर्मा र काठमाडौँ विश्वविद्यालय अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीहरू बीच छलफल भएको हो। छलफलमा अर्थमन्त्री शर्माले शुरूआतमा 100 मेगावाटको हाइड्रोजन प्लान्टको गृह कार्य अघि बढ़ाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। अर्थमन्त्री शर्माले तत्काल 100 मेगावाटको हाइड्रोजन प्लान्ट लगाउने विषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन केयूका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो। छलफलमा ग्रीन हाइड्रोजन ल्याबका प्रमुख विराज सिंह थापाले 100 मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट 1.5 वर्षमा तयार गर्ने गरी अन्तर्राष्ट्रिय कम्पनीहरूले प्रस्ताव गरिरहेको जानकारी गराउनु भएको थियो। बजेट घोषणा यता निरन्तर घटिरहेको नेपाली शेयर बजार मंगलबार फराकिलो अंकले वृद्धि भएको छ। मंगलबार 37.49 अंकले बढ़ेको बजारमा कुल 231 कम्पनीहरूका 37,65,516 किता शेयरहरू 1,25,37,00,000,000 रूपियाँमा कारोबार भएका छन्। मंगलबार सबै उपसमूह बढ़ेर बजारमा हरियाली छाउँदा 189 कम्पनीहरूको शेयर मूल्य बढ़ेको छ।
भुवन आचार्य। अब मौसम। आज प्रदेश एक मधेस प्रदेश बागमती र गण्डकी प्रदेशमा सामान्य बदली हुने, अन्य भागमा आंशिक बदली रही केही स्थानमा मेघ गर्जन सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस, वर्षा 26.6 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 84%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि प्रति सांसदहरूको ध्यानाकर्षण करको समायोजन गरेर भए पनि मूल्य वृद्धि कम गरिने आपूर्ति मन्त्री देवेन्द्र प्रसाद बडुको भनाई। अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी अघि नबढ़ाउने सरकारको निर्णयको प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा स्वागत। उड़ान सुचारू राखी वार्तालाई जारी राख्ने वायुसेवा संचालक संघको निर्णय। काठमाण्ड उपत्यकामा मकवानपुरको सिस्नेरी खोलाबाट दैनिक 15 करोड़ लिटर पानी ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन र बेलायतमा रेलवे कामदारद्वारा 30 वर्ष यताकै ठूलो रेल हड़ताल। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।